रेडियो तेहरान के श्रोताओं की सेवा में जहरा जैदी और साथियों का सलाम पहुंचे। आज के कार्यक्रम का आरंभ हम पवित्र कुरान के सूरह हूद की 45वीं, 46वीं और 47वीं आयतों की तिलावत और अनुवाद से कर रहे हैं। तिलावत का श्रेय प्राप्त कर रहे हैं श्री मीरजादा वाकिफी।
أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ونادى نوح ربه فقال رب بِإِنَّ ابْنِي مِنْ أَهْلِي وَإِنَّ وَعْدَكَ الْحَقُّ وَأَنْتَ أَحْكَمُ الْحَاكِمِينَ قال يا نوح إنه ليس من أهلك إنه عمل غير صالح فلا تسألني ما ليس لك به علم إني أعظك أن تكون من الجاهلين قال رب إني أعوذ بك أن أسألك ما ليس لي به علم وإلا تغفر لي وترحمني أكن من الخاسرين صدق الله العلي العظيم
अल्लाह के नाम से जो अत्यंत कृपाशील और दयावान है। और नूह ने अपने रब को पुकारा और कहा, हे रब, मेरा बेटा मेरे घर वालों में से है और निश्चय ही तेरा वादा सच्चा है और तू ही सबसे बड़ा हाकिम है। कहा, हे नूह, वो तेरे घर वालों में से नहीं, वो तो अशिष्ट कर्म है, तो तू ऐसी चीज का मुझसे सवाल न कर जिसका तुझे कोई ज्ञान नहीं है। मैं तुझे नसीहत करता हूँ कि तू अज्ञानी लोगों में से न हो जा। कहा, हे रब, मैं तेरी पनाह मांगता हूँ इससे कि मैं तुझसे ऐसी चीज का सवाल करूँ जिसका मुझे कोई ज्ञान नहीं, और यदि तूने मुझे क्षमा न किया और मुझ पर तूने दया न की तो मैं घाटा उठाने वालों में से हो जाऊंगा।
ये रेडियो तेहरान की हिंदी सेवा है, इस्लामी गणराज ईरान की आवाज। दोस्तों, आप हमारे प्रसारण को शॉर्टवे में 25 मीटर बैंड बराबर 11,860 किलोहर्ट्ज पर सुन रहे हैं। हमारा ईमेल एड्रेस है hindi@ws.irib.ir। हमारी वेबसाइट का पता है pastoday.ir/hi। हमारा व्हाट्सएप नंबर है 00989035065492। तो दोस्तों, आज मंगलवार है, मुर्दात की 24 और अगस्त की 15 तारीख है। साथ ही आज इस्लामिक कैलेंडर के पहले महीने मुहर्रम की 28 तारीख है। आज की हमारी सभा के कार्यक्रमों की रूपरेखा कुछ इस प्रकार है। सबसे पहले आप खबर सुनेंगे, उसके बाद आपकी सेवा में पेश किया जाएगा कार्यक्रम राजनीतिक चर्चा, और उसके बाद जो कार्यक्रम आपकी सेवा में पेश किया जाएगा वो है कुरानी किस्से, और उसके बाद आज की सभा के अंत में आपकी सेवा में जो कार्यक्रम पेश किया जाएगा वो होगा यूरोप में इस्लामोफोबिया। तो उससे पहले कि हम चलें अपने प्रोग्राम के दूसरे हिस्से में, आप सभी को 15 अगस्त के अवसर पर हार्दिक शुभकामनाएं अपनी पूरी टीम की तरफ से पेश करते हैं। तो दोस्तों, कार्यक्रम के अनुसार अब आप रेडियो हिंदी तेहरान से राष्ट्रीय और अंतर्राष्ट्रीय समाचार रविश जैदी और मरियम मेहदादी से सुनेंगे।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले आज के मुख्य समाचारों का सारांश। अमरीका और कुछ यूरोपीय देशों ने पिछले साल ईरान में हुए दंगों के दौरान ईरानी राष्ट्र पर जुल्म किया, राष्ट्रपति रही। इस्लामी प्रतिरोध से अब अगर इसराइल का युद्ध हुआ तो इस अवैध शासन का नामोनिशान मिट जाएगा, सैयद नसरुल्ला। रूस के दागिस्तान में पेट्रोल पंप पर हुए भीषण धमाके में 27 लोग हताहत और दर्जनों घायल। भारत समेत दुनिया भर में भारतीयों ने मनाया 77वां स्वतंत्रता दिवस। और अब आप विस्तार से समाचार सुनिए।
इस्लामी गणराज्य ईरान के राष्ट्रपति सैयद इब्राहिम रईसी ने सोमवार को पिछले साल के दंगों की समीक्षा करने वाली विशेष कमेटी के सदस्यों से मुलाकात में ये बात कही। उन्होंने कहा कि पिछले साल के हंगामे के दौरान जिस किसी के साथ भी ज्यादती हुई है, कोशिश ये है की जाएगी कि उसे न्याय मिले। राष्ट्रपति रईसी ने कहा कि इस कमेटी से सहयोग करना अलग अलग संस्थानों की जिम्मेदारी है। उन्होंने कहा कि पिछले साल के दंगे देश की जनता और इस्लामी व्यवस्था पर अत्याचार था। उन्होंने कहा कि इस कमेटी की जिम्मेदारी है कि घटनाओं को बिल्कुल सही रूप में बयान करे, किसी तरह का कोई पक्षपात न करे, ये इस कमेटी की जिम्मेदारी है। उन्होंने कहा कि अमेरिका और कुछ यूरोपीय देशों ने दंगे के दौरान योजना के साथ देश की सुरक्षा को निशाना बनाया और जनता की शांति और कारोबार को भारी नुकसान पहुंचाया, लेकिन देश की जनता ने दृढ़ता और प्रतिरोध के जरिए साजिश को नाकाम बना दिया।
इस्लामी गणराज्य ईरान और सऊदी अरब के राजदूत कुछ ही दिनों के भीतर रियाज और तेहरान में अपना काम शुरू कर देंगे। दूतावासों का उद्घाटन किया जा चुका है और अब रियाज में ईरान के राजदूत अली रजा इनायती और सऊदी अरब के राजदूत अब्दुल्ला अंजी कुछ ही दिन के भीतर अपना काम शुरू कर देंगे। ईरान के विदेश मंत्री हुसैन अमीर अब्दुल्लाया ने पत्रकारों से बातचीत में बताया कि आने वाले दिनों में वे रियाज की यात्रा पर जाने वाले हैं और उन्हीं दिनों में ईरान के राजदूत अपना काम शुरू कर देंगे।
ईरान की राजधानी तेहरान में भारतीय दूतावास में भारत के 77वें स्वतंत्रता दिवस का कार्यक्रम आयोजित हुआ। प्राप्त रिपोर्ट के मुताबिक मंगलवार 15 अगस्त को जैसे ही सूर्य उदय हुआ, वैसे ही भारत समेत पूरी दुनिया में मौजूद हर भारतीय के चेहरे पर एक खास चमक दिखाई दी। ऐसा होना कोई आश्चर्य की बात नहीं थी, क्योंकि ये दिन भारतीयों के लिए खास दिन है। भारत आज अपना 77वां स्वतंत्रता दिवस मना रहा है। हर भारतीय देश प्रेम में डूबा हुआ है, हर ओर से राष्ट्रभक्ति की सुगंध आ रही है। इस पावन अवसर पर इस्लामी गणराज्य ईरान की राजधानी तेहरान में स्थित भारतीय दूतावास में भी हर साल की तरह एक विशेष कार्यक्रम का आयोजन हुआ। भारत के 77वें स्वतंत्रता दिवस के मौके पर राजधानी तेहरान में आयोजित कार्यक्रम में सबसे पहले भारतीय राजदूत रुद्र गौरव श्रेष्ठ ने राष्ट्रपति द्रौपदी मुर्मू का संदेश पढ़कर सुनाया। इस कार्यक्रम में बड़ी संख्या में भारतीय और विदेशी मेहमान मौजूद थे।
लेबनान के हिज़्बुल्लाह आंदोलन के प्रमुख सैयद हसन नसरुल्लाह ने कहा कि इस्लामी प्रतिरोध मोर्चे से इस बार जंग हुई तो इसराइल को मिटा दिया जाएगा। لبنان کے ان دنوں اسرائیل سے 2006 میں ہونے والے 33 دیوسیے یدھ میں حزب اللہ کی یادگار وجے کی ورشگانٹھ منا رہا ہے. اسی اپلکش میں سید حسن نصر اللہ نے کہا کہ اس بار جنگ ہوئی تو اسرائیل کے سینک ٹھکانے, ہوائی چھاونیاں, بجلی گھر, ریفائنری اور امونیا کے بھنڈار, اسی طرح ڈیمون پرمانو بجلی گھر کا نام و نشان مٹا دیا جائے گا. سید حسن نصر اللہ نے اپنے بھاشن کے شروع میں پاکستان میں آتنکی گھٹنا, سیریا کے بدیا علاقے کے آتنکی گھٹنا اور ایران کے شیراز نگر میں ہوئے آتنکی حملے میں کچھ لوگوں کی موت پر سمویدنا ویکت کی. سید حسن نصر اللہ نے اپنے بھاشن میں کہا کہ امریکہ علاقے کے کچھ بھاگوں میں داعش کو دوبارہ سکریہ کرنے کی کوشش میں ہیں. انہوں نے 2006 کے یدھ کے سندرب میں بات کرتے ہوئے کہا کہ ہم ایران اور سیریا کا شکریہ ادا کرتے ہیں جنہوں نے اس جنگ میں ہماری مدد کی, اور عرب و اسلامی جگت کے سماجوں کے آبھاری ہیں جنہوں نے اسلامی پرتیرودھ مورچے کا سمرتھن کیا.
اسرائیلی سینا نے ویسٹ بینک کے اریحا علاقے میں اقبا جبر شیور پر حملہ کر دیا جس کے نتیجے میں 2 فلسطینی یوا شہید ہو گئے. فلسطینی سوتروں نے بتایا کہ 24 سال کے محمد نجوم اور 17 سال کے قوسے ربھی اسرائیلی سینکوں کے ساتھ بھیشڑ جھڑپ میں شہید ہو گئے. سوتروں نے بتایا کہ قابض اسرائیلی سینا نے ایک یوا کو گرفتار کرنے کے لیے بھور میں شیور پر چھاپا مارا جس کے دوران جھڑپ شروع ہو گئی اور نتیجے میں 2 یوا شہید ہو گئے. اسی بیچ اسرائیلی سینا نے جنین کے قریب ایک بستی میں سرچ آپریشن کیا. اسرائیلی سینا کے پروکتا نے بتایا کہ علاقے میں اسرائیلی سینا کے ٹھکانے پر فائرنگ کی گئی مگر کوئی جانی نقصان نہیں ہوا. فلسطینی سوتروں کا کہنا ہے کہ فلسطینی سنگھرش کرتاؤں نے یابت شہر کے پاس اسرائیلی سینا کے ٹھکانے پر حملہ کیا. اس حملے کے بعد اسرائیلی سینکوں نے جب سرچ آپریشن کیا تو فلسطینیوں کے ساتھ ان کی جھڑپ ہو گئی.
ظاہری میڈیا نے سوئم اس بات سے پردہ اٹھایا کہ اوائے ظاہری شاسن کے پردھان منتری بنیامین نتنیاہو اسرائیلی سینا کی وناشکاری اور خطرناک ستھتی کو دنیا اور زائنیوں سے چھپانے کی کوشش کر رہے ہیں. پراپت رپورٹ کے مطابق اسرائیل کے سینیہ سنستھانوں کے کچھ ادھیکاریوں کا ماننا ہے کہ زائنی سینا کے بھیتر لگاتار متبھید بڑھتے جا رہے ہیں. ان کے انوسار بڑھتے متبھیدوں کے کارن سینا میں بہت ساری سمسیاؤں نے جنم لے لیا ہے اور اب استھتی کافی گمبھیر روپ لے چکی ہے. اس بیچ زائنی میڈیا نے بھی دعویٰ کیا ہے کہ نتنیاہو اسرائیلی سینا کے ادھیکاریوں کو ڈرانے کی کوشش کر رہے ہیں تاکہ وہ دنیا اور وشیش روپ سے زائنیوں سے سینا کی کمزور ہوتی استھتی اور متبیدوں کو چھپا سکے. اس رپورٹ کے مطابق اس سمے نتنیاہو کو کئی بادھاؤں اور سمسیوں کا سامنا کرنا پڑ رہا ہے. وہیں لگاتار بڑھتی سمسیا اتنی گمبھیر ہو چکی ہے کہ اب ان کے گٹھ بندھن کے ٹوٹنے کے بھی آثار صاف نظر آ رہے ہیں.
ہبرو میڈیا نے اتری تیل ابیب کے ایک اودیوگک کھیتر میں وناشکاری وسفوٹ کی سوچنا دی ہے. اس دھماکے میں اب تک 3 لوگوں کے مارے جانے کی خبر سامنے آئی ہے. سماچار ایجنسی تسنیم نے ہبرو میڈیا کے حوالے سے رپورٹ دی ہے کہ اتری تیل ابیب کے اودیوگک کھیتر رامت ہاشرون میں وناشکاری وسفوٹ ہوا ہے. رپورٹ کے مطابق فائر بریگیڈ اور بچاؤ واہن درگھٹنا استھل کی اور روانہ ہو گئے ہیں. پراپت جانکاری کے انوسار زیونی میڈیا اپنی رپورٹوں میں بتایا ہے کہ یہ دھماکہ ایک کیمیکل فیکٹری میں ہوا ہے. اب تک 3 لوگوں کے مارے جانے کی خبر ہے اور کہا جا رہا ہے کہ فیکٹری میں سین ادیشوں کے لیے کام کیا جا رہا تھا. وہیں دھماکہ اتنی زوردار تھا کہ آس پاس کے لوگ ڈر کر بنکروں کی اور بھاگنے لگے. وسفوٹ کے بعد پورے تل اویب میں جنگی سائرن بھی بجنے لگے.
روس کے داغستان علاقے میں ایک پیٹرول پمپ پر دھماکہ ہو گیا جس کے بعد بھیشن آگ لگ گئی. اس گھٹنا میں کم سے کم 27 لوگوں کی موت ہو گئی اور درجنوں گھائل ہیں. آپات معاملوں کے منترالے نے بتایا کہ اس گھٹنا میں 102 سے ادھک لوگ گھائل ہوئے ہیں. منترالے کا کہنا ہے کہ آگ 600 میٹر کے بھاگ میں پھیل گئی. روسی پرشاسن نے گھٹنا استھل پر L-76 پرکار کا میڈیکل ویمان بھیجا ہے جو گھائلوں کو وہاں سے ماسکو پہنچائے گا. یہ گھٹنا کل رات 9:45 ہوئی. ادھیکاریوں کا کہنا ہے کہ دھماکے کی وجہ کے بارے میں جانچ چل رہی ہے. روس کے ازویستا اخبار نے لکھا ہے کہ آگ پہلے گاڑیوں میں لگی اور وہاں سے پیٹرول پمپ تک جا پہنچی. ایک پرتیکش درشی نے بتایا کہ دھماکہ ہوا اور ہمارے سروں پر ملبہ گرنے لگا, ہم کچھ دیکھ نہیں پا رہے تھے.
روس اور یوکرین کے بیچ جاری یدھ نے چین کے ساتھ رشتوں کو ایک نیا موڑ دیا ہے۔ اب چین نے اپنے رکشا منتری کو روس اور اس کے قریبی بیلاروس کے ادھیکاری کی یاترا پر بھیجا ہے۔ پراپت رپورٹ کے مطابق چین کے رکشا منتری لی شانگ فو روس کے دورے پر پہنچے ہیں۔ ان کی یاترا یہ بتانے کے لیے کافی ہے کہ چین ان استھتیوں میں روس اور بیلاروس کے ساتھ ہے۔ جانکاروں کا کہنا ہے کہ امریکہ پشچمی دیشوں کے ساتھ مل کر یوکرین یدھ کے بیچ ہی روس اور بیلاروس کو الگ تھلگ کرنے میں لگے ہوئے ہیں۔ ایسے میں چینی رکشا منتری کا وہاں پہنچنا ایک بڑی چنوتی ہو سکتا ہے۔ شانگ فو نے سوموار سے اپنا 6 دنوں کا دورہ شروع کیا۔ اس دوران وہ کئی ادھیکاریوں سے ملاقات کریں گے اور اہم مدوں پر بھی وارتا بھی کریں گے۔
پورو امریکی راشٹرپتی ڈونلڈ ٹرمپ کے پاپوں کے گٹھرے کے لگاتار کھلنے کا سلسلہ جاری ہے۔ ٹرمپ پر جارجیا راج میں 2020 کے راشٹرپتی چناؤ کی گنتی کو پلٹنے کے پریاسوں کے سمبندھ میں 18 کتھت سہیوگیوں کے ساتھ آروپ لگایا گیا تھا، جس میں انہیں دوشی قرار دیا گیا ہے۔
بھارت آج اپنا 77واں سوتنترتا دیوس منا رہا ہے اور اس اپلکش میں دیش بھر میں سماروہ کا سلسلہ جاری ہے۔ بھارت کے سوتنترتا دیوس کا سب سے بڑا سماروہ راجدھانی دلی میں جاری ہے، جہاں دیش کے پردھان منتری نریندر مودی نے دیش کو سمبودھت کیا ہے۔ مودی نے صبح 7:30 بجے لال قلعے سے جھنڈا پھہرایا اور اس کے بعد دیش کو سمبودھت کیا۔ اس موقع پر کیبنٹ منتری، راجنیتک پارٹیوں کے نیتا، تینوں سیناؤں کے پرمکھ اور نوکر شاہ بھی اپستھت تھے۔ الگ الگ ویوسایوں کے لگ بھگ 1,800 لوگوں کو بھی اس سماروہ میں آمنترت کیا گیا تھا۔ لال قلعے پر سماروہ کے لیے سرکشا کے کڑے انتظام کیے گئے تھے۔ 1,000 چہرے کی پہچان کرنے والے کیمرے، اینٹی ڈرون سسٹم اور 10,000 سے ادھک پولیس کرمیوں کی تعیناتی کی گئی تھی۔
اور اسی کے ساتھ ریڈیو تہران سے سماچار سماپت ہوئے۔
یہ تہران ہے اسلامی گنتنتر ایران کی آواز۔
راجنیتک چرچا۔
شوتا راجنیتک چرچا کے دینک کارکرم میں محمد مہدی کا سلام سویکار کیجیے۔ اربعین کی پیدل یاترا کے موقع پر ایران اور عراق کی سیما سرکشا کمانوں کے ادھیکاریوں نے دونوں دیشوں کی سیماؤں کی سرکشا کو یقینی بنانے کے لیے بغداد میں ایک بیٹھک کی۔ عراق کے ورشٹھ سرکشا ادھیکاری نے کہا کہ اس بیٹھک کا مقصد سیماؤں کی سرکشا کو یقینی بنانا ہے۔ ہم بہت جلد ایرانی سیما سرکشا فورس کے ادھیکاریوں کے ساتھ ایک سنیکت کمیٹی بنائیں گے۔ بھارت نے آج اپنا 77واں سواتنترتا دیوس منایا۔ اس اوسر پر پورے بھارت میں سواتنترتا کے سمبندھ میں وبھن کارکرم آیوجت کیے گئے۔ بھارت کے پردھان منتری نریندر مودی نے دلی کے لال قلعے پر راشٹریہ دھوج فہرایا اور سواتنترتا سنگرام میں ویر گتی کو پراپت ہونے والے لوگوں کو بھاوبھینی شردھانجلی ارپت کی۔
اس پیڑھی میں شاید ہی کوئی ویکتی ہوگا جس نے دیش کی آزادی میں اپنا یوگدان نہ دیا ہو۔
چین کے رکشا منتری روس کی یاترا پر ہیں۔ چینی رکشا منتری کی روس یاترا سے پتہ چلتا ہے کہ یوکرین سنکٹ کے سمادھان کے لیے ماسکو پشچم کے مقابلے میں پورب کو مضبوط کرنے کی نیت پر کام کر رہا ہے۔ یہ ایک واستوکتا ہے کہ حالیہ ورشوں میں چین اور روس نے ایک اسٹریٹجی کے انترگت وبھن چھیتروں میں اپنے سمبندھوں کو وستار کیا ہے۔ अरविंद की पैदल यात्रा के मौके पर ईरान और इराक की सीमा सुरक्षा कमानों के अधिकारियों ने दोनों देशों की सीमाओं की सुरक्षा को यकीनी बनाने के लिए बगदाद में एक बैठक की। इराक के वरिष्ठ सुरक्षा अधिकारी ने कहा कि इस बैठक का मकसद सीमाओं की सुरक्षा को यकीनी बनाना है। हम बहुत जल्द ईरानी सीमा सुरक्षा फोर्स के अधिकारियों के साथ एक संयुक्त कमेटी बनाएंगे। रिपोर्ट पेश करें साथी अहमद अब्बास।
अरबईन की पैदल ज्यारत के मौके पर ईरान और इराक की सीमा सुरक्षा कमानों के अधिकारियों ने दोनों देशों की सीमाओं की सुरक्षा को यकीनी बनाने के लिए बगदाद में एक बैठक का आयोजन किया। इराक के वरिष्ठ सुरक्षा अधिकारी ने कहा कि इस बैठक का मकसद सीमाओं की सुरक्षा को यकीनी बनाना है। हम बहुत जल्द ईरानी सीमा सुरक्षा फोर्स के अधिकारियों के साथ एक संयुक्त कमेटी बनाएंगे। इस मौके पर सहमति हुई कि दोनों देशों के सीमा सुरक्षा बल आपस में जानकारियों का आदान प्रदान करते रहेंगे और सीमा पर दोनों की तरफ से विशेष प्रकार की गश्त की जाएगी, जो कि पहली बार हो रहा है।
این هماهنگی ها انجام شد که تبادل اطلاعات بشه و
ایران کے ورشت سیما سرکشا ادھیکاری نے کہا کہ یہ بیٹھک سمنوے مضبوط کرنے کے لیے ہوئی۔ ہم سنیکت ابھیاس کریں گے اور ایک سمے پر سیماؤں کے دونوں طرف سرکشا فورسز کی گشت ہوگی اور سنیکت گشت بھی کی جائے گی۔ دونوں دیشوں کے سرکشا ادھیکاریوں کے بیچ ہونے والے سمجھوتے کے انوسار اس سال سیما پر 7 جگہوں سے زائرین آواجاہی کر سکیں گے۔
امسال هم سه تا معبر از کردستان عراق باز شده۔
ایران کے سیما سرکشا ادھیکاری نے بتایا کہ کردستان میں سیما پر اس سال 3 پوائنٹ زائرین کے لیے کھولے گئے ہیں۔ سرکشا کے لیے اور زائرین کی آواجاہی کی سویدھاؤں کے لیے سمنوے ہو گیا ہے۔ یہ راستے 24 گھنٹے کھلے رہیں گے۔ ہم اس پر عراق کا آبھار ویکت کرتے ہیں۔ عراق کی سرکار نے سیماؤں پر نظر رکھنے کے لیے ایک سینٹر بنایا ہے جو سیماؤں اور راستوں کی لائیو تصویر ہر وقت دکھاتا رہے گا، اور اس سینٹر میں بیٹھ کر حالات پر نظر رکھی جا سکے گی۔ دونوں دیشوں کے سرکشا ادھیکاری ایک سنیکت کمانڈ کی بھی استھاپنا کر رہے ہیں۔ یہ ایران اور عراق کے پڑوسی سیماورتی پرانتوں کے سیما سرکشا ادھیکاریوں کی 10ویں بیٹھک تھی جو بغداد میں آیوجت ہوئی۔ بغداد سے آئی آر آئی بی کے لیے جلال خالدی کی رپورٹ۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ اور آپ سن رہے ہیں کاریکرم راجنیتک چرچا۔ سماچاروں سے ایک قدم آگے بڑھتے ہوئے گھٹناؤں کی تہ تک پہنچنے اور وبھن آیاموں کو چھونے کی کوشش۔ کاریکرم راجنیتک چرچا۔
भारत ने आज अपना 77वां स्वतंत्रता दिवस मनाया। इस अवसर पर पूरे भारत में स्वतंत्रता के संबंध में विभिन्न कार्यक्रम आयोजित किए गए। भारत के प्रधानमंत्री नरेंद्र मोदी ने दिल्ली के लाल किले पर राष्ट्रीय ध्वज फहराया और स्वतंत्रता संग्राम में वीर गति को प्राप्त होने वाले लोगों को भावभीनी श्रद्धांजलि अर्पित की। दिल्ली से शमशाद काजमी।
भारत आज अपना 77वां स्वतंत्रता दिवस मना रहा है। दिल्ली सहित भारत के विभिन्न क्षेत्रों में आजादी के समारोह राष्ट्रीय भावना और हर्षोल्लास के साथ मनाए गए। स्वतंत्रता दिवस का केंद्रीय समारोह दिल्ली के ऐतिहासिक लाल किले पर आयोजित हुआ, जहां भारत के विभिन्न सामाजिक एवं राजनीतिक हस्तियों के अतिरिक्त विदेशी कूटनीतिज्ञों और सैन्य एवं प्रशासनिक विभागों के अधिकारियों ने भाग लिया। भारतीय प्रधानमंत्री नरेंद्र मोदी ने 10वीं बार लाल किले की प्राचीर पर राष्ट्रीय ध्वज फहराया, जिसके बाद राष्ट्रगान की धुन बजाई गई। प्रधानमंत्री ने भारत के स्वतंत्रता संग्राम में काम आने वाले वीरों के बलिदानों को याद किया और उन्हें भावभीनी श्रद्धांजलि अर्पित की।
उस पीढ़ी में शायद ही कोई व्यक्ति होगा जिसने देश की आजादी में अपना योगदान न दिया हो।
प्रधानमंत्री नरेंद्र मोदी ने राष्ट्र के नाम अपने 90 मिनट के संबोधन के शुरू में ही मणिपुर हिंसा का उल्लेख किया और उक्त राज्य में शांति बहाली की अपील की। उन्होंने कहा कि शांति से ही समस्या का समाधान निकलेगा और केंद्र और राज्य सरकार इसका भरपूर प्रयास कर रही है। प्रधानमंत्री नरेंद्र मोदी ने इस अवसर पर अपनी 10 वर्षों की सरकार का हिसाब दिया और भारत को 2047 तक विकसित राष्ट्र बनाने का लक्ष्य पेश किया। उन्होंने भ्रष्टाचार, परिवारवाद और तुष्टीकरण को विकास का दुश्मन बताया और इसे समाप्त करने की अपील की। मोदी ने भारतीय लोकतंत्र को विश्व का सबसे बड़ा लोकतंत्र बताया और कहा कि 2014 में भारत अंतर्राष्ट्रीय अर्थव्यवस्था में 10वें नंबर पर था और आज ये विश्व का 5वां अर्थव्यवस्था वाला देश बन गया है और हमारा लक्ष्य महंगाई को नियंत्रित करना है। स्वतंत्रता दिवस के इस समारोह में स्कूली बच्चों और समाज के विभिन्न वर्गों ने भी भाग लिया। दिल्ली में जगह जगह आजादी का जश्न मनाया जा रहा है और लोग हाथों में राष्ट्रीय ध्वज उठाकर आजादी के वास्तविक संदेश को उजागर कर रहे हैं।
77th इंडिपेंडेंस है तो लोगों ने उस तरह इंडिपेंडेंस को एक अच्छा जरिया बना के स्किल्स डेवलप करनी चाहिए और कंट्री में एक एजुकेशन सिस्टम बढ़ाना चाहिए अच्छे से और उसको मजबूत करना चाहिए।
शांति व्यवस्था के लिए एक यूनिटी बहुत जरूरी है, तो हम यही संदेश देना चाहेंगे कि धर्म चाहे किसी भी धर्म के लोग हो लेकिन आपस में मिलजुल के रहें।
ये आजादी हमें एकता और भाईचारे का संदेश देती है। 76 वर्ष बीतने के बावजूद देश को अब भी कुछ समस्याओं का सामना है जिन्हें दूर किए जाने को प्राथमिकता दी जानी चाहिए। शमशाद काजमी, रेडियो तेहरान, दिल्ली।
चीन के रक्षा मंत्री रूस की यात्रा पर हैं। चीनी रक्षा मंत्री की रूस यात्रा से पता चलता है कि यूक्रेन संकट के समाधान के लिए मॉस्को पश्चिम के मुकाबले में पूरब को मजबूत करने की नीति पर काम कर रहा है। ये एक वास्तविकता है कि हालिया वर्षों में चीन और रूस ने एक स्ट्रेटेजी के अंतर्गत विभिन्न क्षेत्रों में अपने संबंधों को विस्तार किया है। समीक्षा पेश करें साथ ही कायम रिजवी।
चीन के रक्षा मंत्री रूस की यात्रा पर है। इस दौरान ली शांगफूर बेलारूस की भी यात्रा करेंगे। चीनी रक्षा मंत्री की रूस यात्रा से ये पता चलता है कि यूक्रेन संकट के समाधान के लिए मॉस्को पश्चिम के मुकाबले में पूरब को मजबूत करने की नीति पर आगे बढ़ रहा है। ये एक वास्तविकता है कि हालिया वर्षों में चीन और रूस ने एक स्ट्रेटेजी के अंतर्गत विभिन्न क्षेत्रों में अपने संबंधों में विस्तार किया है। इन दोनों देशों के संबंध न केवल सुरक्षा के क्षेत्र में मजबूत हुए हैं बल्कि आर्थिक, कूटनीतिक, सांस्कृतिक, तकनीकी एवं स्वास्थ्य के क्षेत्र में भी दोनों देशों के संबंधों में वृद्धि हुई है। हालांकि पश्चिम की सोच ये थी कि कुछ मतभेदों के कारण चीन और रूस के संबंध आगे भी तनावपूर्ण रहेंगे, लेकिन रूस और चीन के विरुद्ध पश्चिम के प्रतिबंध तथा यूक्रेन संकट के कारण मॉस्को और बीजिंग के संबंधों में मजबूती आई है। चीन के मामलों के एक जानकार ली कॉन ती कहते हैं कि पश्चिम को इस बात की आशा ही नहीं थी कि अपने मतभेदों को अनदेखा करते हुए रूस और चीन द्विपक्षीय संबंधों को इतना अधिक मजबूत कर लेंगे। यही कारण है कि अमेरिका और पश्चिम ने यूक्रेन युद्ध के बाद चीन तथा रूस को अलग थलग करने के लिए विस्तृत प्रयास करने आरंभ कर दिए थे, किंतु उनका कोई भी सकारात्मक परिणाम सामने नहीं आया। पश्चिम का आरोप है कि यूक्रेन युद्ध में चीन रूस का साथ दे रहा है। पिछले साल चीन की राष्ट्रीय कांग्रेस के पूर्व स्थायी प्रमुख ने रूस के ड्यूमा के नेताओं के साथ भेंटवार्ता में ये बात स्पष्ट रूप में कही थी कि चीन इस बात का समर्थन करता है कि रूस यूक्रेन में अपने हितों की सुरक्षा के लिए कोशिशें कर रहा है। इसी बीच पश्चिम, विशेषकर अमेरिका का ये मानना है कि चीन द्वारा रूस के समर्थन से मॉस्को के विरुद्ध लगाए गए प्रतिबंध प्रभावहीन हो जाएंगे। बहरहाल चीन के रक्षा मंत्री की मॉस्को यात्रा ये बताती है कि रूस और चीन को दूर रखने के लिए पश्चिम ने जितने भी प्रयास किए थे वे सब के सब अर्थहीन होकर रह गए हैं। ऐसा लगता है कि विश्व की शक्ति के संतुलन के पूरब के हित में मुड़ने से पश्चिम, विशेषकर अमेरिका की चौधराहट समाप्त हो जाएगी। इस बात को लेकर संयुक्त राज्य अमरीका बहुत परेशान रहने लगा है क्योंकि इसकी प्रक्रिया अब आरंभ हो चुकी है। अमरीका का मानना है कि रूस के साथ अपने संबंधों को मजबूत करके चीन पश्चिम को अधिक संकट में फंसाता जा रहा है। यही कारण है कि चीन के रक्षा मंत्री की रूस यात्रा पर अमरीका बहुत ही निकट से नजर जमाए हुए है क्योंकि ये घटना उसके लिए विशेष महत्व रखती है।
तो श्रोताओ, साथी कायम रिजवी की इसी समीक्षा के साथ राजनीतिक चर्चा का दैनिक कार्यक्रम यहीं पर समाप्त हुआ।
ये रेडियो तेहरान की हिंदी सेवा है, इस्लामी गणराज ईरान की आवाज। तो दोस्तों, अभी आप सुन रहे थे कार्यक्रम राजनीतिक चर्चा, हमारे साथी मोहम्मद मेहंदी की जबानी। अब आपकी सेवा में पेश किया जा रहा है कार्यक्रम कुरानी किस्से। तो चलिए साथ में मिलकर सुनते हैं कार्यक्रम कुरानी किस्से।
قرآن قصے۔
दोस्तों, साप्ताहिक कार्यक्रम कुरानी किस्से की एक अन्य कड़ी के साथ आपकी सेवा में हाजिर हैं स्वाति और रवि शिजैदी का सलाम स्वीकार कीजिए।
दोस्तों, आज के कार्यक्रम में हम आपको ये बताएंगे कि पवित्र कुरान के सूरे जुखरुफ की 57 से लेकर 60 तक की आयतें कब नाजिल हुई थीं। एक दिन पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम खाने काबा में महान ईश्वर की उपासना में लीन थे कि इतने में वलीद बिन मुगैरा आया और पैगंबर इस्लाम के पास खड़ा हो गया। वलीद कुरैश कबीले का एक प्रतिष्ठित व्यक्ति था। जब वलीद ने देखा कि पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम उपासना में लीन है तो वो वहीं रुककर इस बात की प्रतीक्षा करने लगा कि पैगंबर इस्लाम नमाज समाप्त करे, तब उनसे कुछ बात करे। जब पैगंबर इस्लाम की नमाज समाप्त हो गई तो वलीद बिन मुगैरा धीरे धीरे उनके पास गया। पैगंबर इस्लाम के पास वलीद के जाने का मकसद ये था कि उसके बारे में पैगंबर इस्लाम का जो दृष्टिकोण है उसे परिवर्तित करे और मूर्तियों की उपासना का औचित्य दर्शाए।
कुछ ही समय गुजरा था कि नस्र बिन हारिस भी वहां आ गया। वह मक्का के बुजुर्ग काफिरों में से एक था और वह गिने चुने उन अरबों में था जो लिखना पढ़ना जानते थे। नस्र बिन हारिस ईरानी राजाओं की प्राचीन कहानियों को सुनाकर लोगों को पैगंबर इस्लाम के पास इकट्ठा होने से रोकता और कहता था कि जो कहानियां मैं सुना रहा हूं वह उन कहानियों से बेहतर है जो मोहम्मद सुनाते हैं। यानी उसके कहने का तात्पर्य यह था कि पैगंबर इस्लाम भी उसकी तरह कहानियां सुनाते हैं, जबकि वह ईश्वरीय वाणियां थी न कि कहानियां। उस दिन नस्र बिन हारिस पैगंबर इस्लाम से अनुमति लिए बिना उनके पास पहुंच गया और पैगंबर इस्लाम और वलीद के बीच में बैठ गया।
प्रतीत ये हो रहा था कि वे दोनों पहले से प्रायोजित कार्यक्रम के अंतर्गत आए थे और वे पैगंबर इस्लाम को लोगों के सामने अपमानित करना चाहते थे। बहरहाल पैगंबर इस्लाम से उन दोनों की बहस आरंभ हुई। अधिक समय नहीं गुजरा था कि पैगंबर इस्लाम और वलीद बिन मुगैरा और नस्र बिन हारिस के पास काफी लोग इकट्ठा हो गए और दोनों पक्षों के बीच जो शास्त्रात व मुनाजरा हो रहा था उसे उन लोगों ने सुना। पैगंबर इस्लाम अकेले ही उन लोगों के सवालों का जवाब देते थे और अपने तर्क संगत जवाबों से स्पष्ट कर दिया कि वो महान व सर्वसमर्थ ईश्वर एक है और कोई भी उसका समतुल्य नहीं है और उसके अलावा किसी भी उपासना सही नहीं है। और अंत में उन्होंने पवित्र कुरान के सूरह अंबिया की आयत नंबर 98 और 99 की तिलावत की और फरमाया, निसंदेह तुम लोग और ईश्वर के अलावा तुम लोग जिन चीज़ों की उपासना करते हो वे सब नर्क का ईंधन होंगे और तुम सब के सब उसमें दाखिल हो। अगर ये सब खुदा होते तो कदापि नर्क में दाखिल न होते, जबकि तुम लोग हमेशा हमेशा उसमें रहोगे। नस्र बिन हारिस ने जब पैगंबर इस्लाम की तार्किक दलीलों को सुना तो निरुत्तर होकर चुप हो गया।
जब काफी देर तक मौन छाया रहा तो जो काफिर और अनेकेश्वरवादी आकर जमा हो गए थे उनमें से अधिकांश तितर बितर हो गए। इसके बाद पैगंबर इस्लाम भी उठे और वहां से चले गए। इसके कुछ ही समय के बाद अब्दुल्ला बिन जेबरी वहां पहुंचे। जेबरी कुरैश का एक जाना माना शायर था और जब पैगंबर इस्लाम ने लोगों को इस्लाम की ओर आमंत्रित किया तभी से उसने पैगंबर इस्लाम का विरोध आरंभ कर दिया। इब्ने जेबरी ने काफिरों व अनेकेश्वरवादियों के चेहरों पर क्रोध व अप्रसन्नता के निशान देखे। जब उनसे इसका कारण पूछा तो वलीद ने उनसे कहा कि अब तक तुम कहां थे, हम मोहम्मद के साथ बहस में अपमानित हो गए। हारिस बिन नस्र भी मोहम्मद का जवाब न दे सका। अब तुम्हें इसकी भरपाई करनी चाहिए, तुम हम सबको अपमान और जिल्लत से मुक्ति दिलाओ।
अंत में उसने ये भी कहा कि मोहम्मद कहते हैं कि हम और हमारे पूज्य नरक के ईंधन हैं। इस पर अब्दुल्लाह ने कहा कि तुम सब नहीं जानते, अगर हम यहाँ पर होते तो मोहम्मद का जवाब देते। अच्छा, तुम लोग जाओ और मोहम्मद से पूछो कि जिन खुदाओं की उपासना हम लोग करते हैं केवल वे नरक में जाएंगे या ईश्वर के अलावा जितने भी खुदा व पूज्य हैं सब नरक में जाएंगे। क्या दूसरी कौमों के पूज्य भी इसमें शामिल हैं और वे भी नरक में जाएंगे? अगर ऐसा है तो फरिश्तों और हज़रत उज़ैर और हज़रत ईसा मसीह जैसे पैगंबरों को भी नरक में जाना चाहिए क्योंकि कुछ लोग उनकी भी उपासना करते हैं। यहूदियों ने हज़रत उज़ैर की और ईसाइयों ने हज़रत ईसा की उपासना की है, तो फिर इसमें क्या बुराई है कि हम लोग हज़रत उज़ैर और हज़रत ईसा जैसे पैगंबरों के साथ रहें? उसकी ये बात वलीद को और वहाँ पर जो लोग मौजूद थे उन सबको बहुत अच्छी लगी और उन सब ने इस बात का जवाब जानने के लिए एक आदमी को तुरंत पैगंबर इस्लाम के पास भेजा।
वे अब सोच रहे थे कि पैगंबर इस्लाम इस सवाल का जवाब नहीं दे पाएंगे और वे सब बड़ी बेसब्री व आतुरता से अपने सवाल के जवाब की प्रतीक्षा में थे। पैगंबर इस्लाम ने उनके इस प्रश्न के जवाब में फरमाया, हाँ, अगर कोई यह चाहता है कि उसकी उपासना की जाए तो उपासना करने वालों के साथ वह भी नरक में जाएगा। वास्तव में इस प्रकार के लोग शैतान की उपासना करते हैं या हर उस चीज की उपासना करते हैं जिनकी उपासना का शैतान इन्हें आदेश देता है। महानिश्वर पवित्र कुरान के सूरह ज़ुखरुफ की 57 से लेकर 60 तक की आयतों में काफिरों व अनेकेश्वरवादियों के प्रश्न जवाब देता है। इन आयतों में महानिश्वर कहता है कि जब मरियम के बेटे की मिसाल दी गई तो आपकी कौम वालों ने उस पर आपत्ति जताई और उन लोगों ने कहा, हमारे पूज्य बेहतर हैं या वह यानी ईसा? अगर हमारे पूज्य नरक में हैं तो ईसा भी नरक में हैं क्योंकि उनकी भी उपासना की गई है। उनकी मिसाल उन सब ने नहीं दिया मगर द्वेष की वजह से, वह खुश नहीं था किंतु हमारा बंदा जिसे हमने नेमत दी और उसे बनी इसराइल के लिए आदर्श व उदाहरण बनाया और अगर हम चाहते तो फरिश्तों को तुम्हारा उत्तराधिकारी करार देते।
जब कुरैश ने पवित्र कुरान के सूरह मरियम में हजरत ईसा अलैहिस्सलाम की कहानी सुनी तो उसका मजाक उड़ाया और ईसाइयों की आस्था को आधार बनाते हुए कहा कि इस बात से मोहम्मद का तात्पर्य हो सकता है। जिस तरह ईसाइयों ने हज़रत ईसा को पूज्य मानकर उनकी उपासना की उसी तरह हम मूर्तियों को पूज्य मानकर उनकी उपासना करते हैं और हमारा पूज्य मोहम्मद से बेहतर है।
रोचक बात यह है कि काफिरों और अनेकेश्वरवादियों ने इस बात पर ध्यान नहीं दिया कि हजरत ईसा अलैहिस्सलाम किसी भी स्थिति में पूज्य नहीं थे और उन्होंने कभी भी इस बात की इच्छा नहीं जताई कि उनकी उपासना की जाए, बल्कि सदैव कहते रहे कि मैं अल्लाह का बंदा हूँ, मुझे अल्लाह ने नबी बनाया है, किताब दी है और माँ के साथ नेकी करने और नमाज का आदेश दिया है और उस दिन का सलाम हो जिस दिन मैं पैदा हुआ और उस दिन पर सलाम हो जिस दिन मैं जिंदा किया जाऊंगा।
दोस्तों, अल्लाह पवित्र कुरान में कहता है कि वो अकेला है, उसने किसी को पैदा नहीं किया है और किसी ने उसे पैदा नहीं किया है, यानी वो हमेशा था और हमेशा रहेगा। उसे कभी ऊंग तक नहीं आती, उसे कभी भी मौत नहीं आएगी। जबकि हज़रत ईसा अलैहिस्सलाम कह रहे हैं कि जिस दिन मैं पैदा हुआ और जिस दिन जिंदा किया जाऊंगा, महान ईश्वर किसी भी उपासना नहीं करता बल्कि सब उसकी उपासना करते हैं। सारांश یہ ہے کہ حضرت عیسیٰ علیہ السلام حضرت مریم کے پیٹ سے پیدا ہوئے ہیں، جس سے پوری طرح اسپشٹ ہے کہ وہ اللہ نہیں ہیں بلکہ اس کے بندے ہیں۔
پویتر قرآن کے ایک ویاخیاکار آیت اللہ محمد حسین طباطبائی اپنی پرسدھ کتاب تفسیر المیزان میں سورہ زخرف کی 60ویں آیت کی ویاخیا میں اس پرکار لکھتے ہیں، مہان ایشور انسان کو اس طرح پویتر بنا سکتا ہے کہ وہ فرشتے کی طرح ہو سکتا ہے، اور اس پرکار کے پاپ سے پویتر ہو سکتا ہے اور اس کا ودیت روپ انسان کی طرح رہے اور دوسرے انسانوں کے ساتھ زمین پر زندگی کرے، اور وہ کسی انسان سے پیدا ہوتا ہے اور اس سے دوسرے انسان پیدا ہوتے ہیں۔
پویتر قرآن کی آیت اور پیغمبر اسلام کی حدیث کی روشنی میں اگر کوئی انسان کسی پتھر یا انیہ چیز کی اپاسنا کرتا ہے تو اسے اور اپاسنا کی جانے والی مورتی یا وستو کو نرک میں ڈالا جائے گا۔ تو یہاں پر کوئی یہ سوال کر سکتا ہے کہ مورتی نے کیا گناہ کیا ہے کہ اسے نرک میں ڈالا جائے گا؟ کسی بھی پتھر یا مورتی نے اپنی اپاسنا کرنے کے لیے تو کسی سے نہیں کہا تھا۔ اس کے جواب میں وبھن باتیں کہی جا سکتی ہیں۔ ان میں سے ایک ہے کہ پتھر یا مورتی نرجیو ہوتی ہے، اور کسی بھی نرجیو چیز کو آگ میں ڈالا جائے تو اس سے اسے کوئی پیڑا نہیں ہوگی۔ اس آدھار پر مورتی کو آگ میں ڈالنے سے اسے کوئی کشٹ نہیں ہوگا۔
سوال کر سکتا ہے کہ جب مورتی کو نرک میں ڈالنے سے کوئی تکلیف نہیں ہوگی تو پھر اسے کیوں ڈالا جائے گا، اس کا فائدہ کیا ہوگا؟ اس سوال کا جواب دینے کے لیے ہم ایک ادھارن بیان کرتے ہیں۔ اگر کسی آدمی نے اپنے بیٹے کو کرکٹ یا فٹ بال کھیلنے سے منع کیا مگر اس کا بیٹا نہیں مانا، آخر میں اس کے باپ نے کرودھ میں آ کر اس کے سامنے بال یا کرکٹ کے بیٹ یا بلے کو آگ میں جلا دیتا ہے، تو اس سے بیٹ و بلے کو کوئی تکلیف نہیں ہوگی پرنتو اس لڑکے کو ضرور تکلیف ہوگی جو ان سے کھیلتا تھا۔ ٹھیک رہی حالت ان کافروں اور انکیشوروادیوں کی ہوگی تو نرک میں جائیں گے، اور مہان ایشور ان مورتیوں کو بھی نرک میں ڈال دے گا جن کی وہ دنیا میں اپاسنا کرتے تھے۔ اس سے مورتیوں کو کوئی پیڑا نہیں ہوگی مگر مورتیوں کے اپاسکوں کی تکلیف ڈبل یا کچھ ادھک ضرور ہوگی۔
دوستو، کارکرم میں ہم نے یہ کہا کہ مہان ایشور نے کسی کو پیدا کیا ہے اور نہ کسی دوسرے نے اسے پیدا کیا ہے، تو اس کا مطلب بھوتک جنم ہے۔ اس بات سے کسی کو یہ غلط فہمی نہ ہو کہ سارے انسان اور غیر انسان خود بخود پیدا ہو گئے ہیں۔ نہیں، بالکل ایسا نہیں ہے۔ سارا برہمانڈ اور برہمانڈ میں جو بھی ہے، سب کی رچنا اور سرشٹی مہان و سرو سرمت ایشور نے کی ہے۔ مہان ایشور کے علاوہ جو بھی چیزیں ہیں، چاہے وہ دکھائی دیں یا دکھائی نہ دیں، سب کی رچنا مہان ایشور نے کی ہے۔ دوستو، آج کے کارکرم کا سمے یہیں سماپت ہوتا ہے، ہمیں انومتی دیں۔ یہ ریڈیو تہران کی ہندی سیوا ہے، اسلامی گڑراج ایران کی آواز۔ دوستو، ابھی آپ سن رہے تھے کارکرم قرآنی قصے۔ اب آج کی سبھا کی انت میں آپ کی سیوا میں جو کارکرم پیش کیا جا رہا ہے وہ ہے یوروپ میں اسلاموفوبیا۔ تو چل دیئے ساتھ میں مل کر سنتے ہیں کارکرم یوروپ میں اسلاموفوبیا۔
یورپ میں اسلاموفوبیا۔
دوستو، کارکرم یورپ میں اسلاموفوبیا کی ایک انیہ کڑی کے ساتھ آپ کی سیوا میں اپستھت ہیں مریم مہردادی اور غائم رضوی کا سلام سویکار کیجیے۔
اس کارکرم شنکھلا میں ہم یورپ میں اسلاموفوبیا کے بارے میں وارتا کرتے آ رہے ہیں۔ آج کی وارتا میں ہم یہ بتانے کی کوشش کریں گے کہ پشچم میں किस तरह से इस्लाम का विरोध किया जाने लगा है। कुछ पश्चिमी संचार माध्यम 21वीं शताब्दी को आज़ादी तथा अधिकारों के सम्मान का दौर मानते हैं। यूरोपियन राजनेता भी इस नियम को लागू करने और इसको अधिक विस्तृत करने पर बल देते रहते हैं। यूरोप में रहने वाले मुसलमानों की दृष्टि में यदि इसको देखा जाए तो ये उनके निकट एक मौखिक स्लोगन से बढ़कर और कुछ नहीं है। इसका कारण यह है कि वे हर दिन यूरोप में जातिवादी, भेदभावपूर्ण एवं मूल अधिकारों के हनन की घटनाएं होते देख रहे हैं।
वहां पर इस्लाम विरोधी और मुसलमानों को सीमित करने के नियम लागू किए जा रहे हैं, जिनको यूरोपीय मुसलमान अपनी आंखों से देख रहे हैं। इस्लामोफोबिया भी उन्हीं नीतियों का एक हिस्सा है। जिस स्थान पर आधिकारिक रूप में सरकारी स्तर पर भेदभावपूर्ण एवं इस्लामी विरोधी कार्रवाइयां होंगी तो वहां पर स्वाभाविक रूप से इस्लामोफोबिया जन्म लेगा। उदाहरण स्वरूप, ब्रिटेन में मुसलमानों को सामान्यतः दोषियों की दृष्टि से देखा जाता है। वहां पर आम सोच है, अमेरिका में घटने वाली 11 सितंबर की घटना के बाद आतंकवाद विरोधी नियम के अंतर्गत लगभग 600 लोगों को गिरफ्तार किया गया था, जिनमें से अधिकांश मुसलमान थे। जांच पड़ताल के बाद इन लोगों में से केवल 100 लोगों को ही आरोपी घोषित किया गया। कुल मिलाकर आतंकवाद विरोधी नियम के अंतर्गत केवल 15 लोगों को दंड दिया गया, जिनमें से मात्र 3 मुसलमान थे। इस घटना से पता चलता है कि यूरोप में इस्लामोफोबिया की सच्चाई क्या है।
यूरोप में इस्लामोफोबिया के फैलाने में वहां की सरकारों, संसदों और सरकारी संगठनों की महत्वपूर्ण भूमिका है। ये काम वहां पर दो तरीके से किया जाता है। पहला रूप तो यह है कि वहां की सरकारें और सरकारी संगठन मुसलमानों के विरुद्ध कानून बनाते हैं और उनसे सीधे टकराव का रास्ता अपनाते हैं। दूसरा रूप यह है कि यूरोप में सरकारें और सरकारी संगठन कुछ ऐसे नियम बनाते हैं जिनके परिणाम स्वरूप मुसलमानों को भेदभाव का सामना करना पड़े। दूसरे रूप में तो मुसलमानों के विरुद्ध कोई कानून तो नहीं बनाया जाता, किंतु इनडायरेक्ट वे में इस्लामोफोबिया को बढ़ावा दिया जाता है। यूरोप में मुसलमानों की बढ़ती संख्या को रोकने के उद्देश्य से वहां की कुछ सरकारें मुसलमानों के विरुद्ध खुलकर कार्यवाहियां कर रही हैं।
दूसरे फ्रांस के स्कूलों में लड़कियों के स्कार्फ या पर्दे पर प्रतिबंध इन्हें इस्लाम विरोधी कार्रवाइयों का हिस्सा है। स्विट्जरलैंड में सन 2009 में मस्जिद की मीनारों के निर्माण पर पाबंदी के अलावा कई यूरोपीय देशों में मस्जिद बनाए जाने पर रोक, फ्रांस तथा बेल्जियम में सार्वजनिक स्थलों पर महिलाओं के पर्दे पर प्रतिबंध जैसी कार्रवाइयां सरकारी स्तर पर किए जाने वाले इस्लाम विरोधी कामों की सूची में आते हैं। यूरोपीय संघ के कोर्ट ऑफ जस्टिस ने 14 मार्च 2017 को महिलाओं के लिए हिजाब पर पाबंदी के बारे में अपना फैसला दिया था। इस फैसले के हिसाब से नियोक्ताओं को यह अधिकार होगा कि वो उन महिलाओं को कार्यस्थल से निकाल सकते हैं जिन्होंने हिजाब पहन रखा हो।
पलायनकर्ताओं की संख्या को सीमित करने के बारे में कानून पारित कराने के प्रयास भी इस्लामोफोबिया का ही एक भाग है। यूरोप में कई दलों के नेता और वहां के राजनेता जनता में अपनी लोकप्रियता बढ़ाने और उनसे अधिक वोट हासिल करने के लिए ये बताते नहीं थकते कि यूरोप को जिन सामाजिक एवं आर्थिक समस्याओं का सामना है उनका मुख्य कारण वहां पर आने वाले पलायन करता है। इन्हीं नेताओं में से कुछ जब चुनाव में विजय हासिल कर लेते हैं और किसी पद पर आसीन हो जाते हैं तो वे मुसलमान पलायनकर्ताओं की संख्या को अधिक से अधिक सीमित कराने के लिए बिल पास कराने में कड़ी मेहनत करते हैं।
उदाहरण स्वरूप, ऑस्ट्रिया की सरकार ने एक डिजिटल नक्शा तैयार किया है जिसको इसमें राष्ट्रीय नक्शे का नाम दिया गया है। ऑस्ट्रिया की सरकार की ओर से जारी किए गए इस नक्शे में 620 से अधिक मस्जिदों और इस्लामी संगठनों की सूची मौजूद है। इस बारे में वियना विश्वविद्यालय के प्रोफेसर अदनान असलान कहते हैं, یہ نقشہ مسلمانوں کو سمبھاوت اپرادھی درشاتا ہے۔ وہ کہتے ہیں کہ اس پرکار کے کام مانواधिकारوں کا کھلا الگھن ہے جو سرکاروں کے سہیوگ کے بنا کسی بھی استھتی میں نہیں کیے جا سکتے۔
پشچم کے راجنیتک حلقوں اور وہاں کے سنچار مادھیموں نے اسلام کے نام پر تکفیری آتنکوادی گٹوں کو استتو دے کر پوری شکتی کے ساتھ اسلاموفوبیا کو بڑھاوا دیا۔ انہوں نے جان بوجھ کر سنچار مادھیموں دوارا یوروپ ہی نہیں بلکہ پورے وشو میں اسلام اور مسلمانوں کی چھوی کو خراب کیا۔ یہ کام بعد میں قانونی روپ لینے لگا۔ فرانس نے سن 2010 میں مہیلاؤں کے لیے حجاب پر پرتبندھ لگا دیا۔ 11 اکتوبر سن 2014 کو فرانس میں اس نے قانونی روپ دھارن کر لیا۔ بعد میں 2014 میں یورپ میں مانواधिकार نیالیہ دوارا اس کی پشٹی بھی کر دی گئی۔ فرانس ہی یورپ کا وہ ایک ماتر دیش ہے جس نے 2004 میں اسکولوں میں حجاب پر پرتبندھ لگایا تھا۔ اس کے اترکت 2010 کے قانون کے آدھار پر ہر وہ مہیلا جو فرانس میں اپنا چہرہ ڈھانپ کر سارجنک استھل پر آئے گی اس کو 150 یورو کا نقد جرمانہ دینا ہوگا۔
یورپی دیشوں میں مسلمانوں وشیش کر مہیلاؤں کے خلاف کئی پرکار کے قانون بنائے گئے ہیں، جیسے جرمنی میں 2010 میں حجاب پر پرتبندھ، 2011 میں بیلجیم میں پردے پر پابندی، سن 2015 میں ہالینڈ میں اور بلغاریہ میں، سن 2016 میں حجاب پر روک کے نیم لاگو کیے گئے۔ سن 2020 میں یورپی سنگھ کے نیالے نے اپنے ایک آدیش میں نیوکتاؤں کو یہ ادھیکار دیا تھا کہ وہ کارستھل پر مسلمان مہیلاؤں کے حجاب پر روک لگائیں۔ ایک مسلمان یورپی لیکھیکا صوفیہ احمد نے یورپی سنگھ کے اس قانون کی کڑی آلوچنا کی ہے۔
اس بارے میں اپنے وچاروں کو ویکت کرنے کے لیے صوفیہ احمد نے انڈیپینڈنٹ میں ایک لیکھ لکھا ہے۔ اس لیکھ کا شیرشک تھا، یورپ نے قانون کے راستے مسلمانوں کے ساتھ دشمنی شروع کر دی ہے۔ انہوں نے لکھا کہ یورپی سنگھ کے نیالے کے کچھ فیصلوں کو یورپ میں سیکولرزم کے لیے ایک بڑی وجے مانا جا سکتا ہے، لیکن سمے بتائے گا کہ اس پرکار کے ویوہار کا انجام اچھا نہیں ہوگا۔ یورپ میں مسلمانوں کے ورودھ ایک خطرناک سرکاری یوجنا الگاؤ وادی ویرودھی بل ہے۔ اس کو فرانس کے راشٹرپتی میکرا نے اکتوبر 2020 میں پیش کیا تھا، جس کو اس دیش کی سنسد نے پارت کر دیا۔
فرانس کی سرکار کا یہ دعویٰ ہے کہ اس قانون کا ادیش اتیواد کے ورودھ سنگھرش کرنا ہے، جبکہ فرانس میں رہنے والے بہت سے مسلمانوں کا یہ ماننا ہے کہ یہ نیا قانون فرانس میں رہنے والے لوگوں کے دھرموں کی آزادی، وشیش کر اسلام کی آزادی کو سیمت کر دے گا۔ اس نئے قانون سے سنگٹنوں کو سماپت کرنے کی شکتی سرکار کو دے دی، جس کے آدھار پر 2020 میں مسلمانوں کے دو سنگٹنوں کو کلا دم کر دیا گیا۔ اس باتوں کے درشٹیگت یہ کہا جا سکتا ہے کہ یورپی دیشوں میں اسلاموفوبیا کو ہوا دینے میں سرکاری سنگٹنوں کی اہم بھومکا ہے۔ 11 ستمبر کی گھٹنا کے بعد یورپی سرکاروں نے آتنکواد کے ورودھ سنگھرش کے بہانے کچھ ایسے قانون بنا کر لاگو کیے جن میں سے ادھکانش مسلمانوں کے ورودھ تھے۔
پچھلے دو دشکوں کے دوران مسلمانوں کے ورودھ یورپی سرکاروں اور سنگٹھنوں کے ویوہار تتھا قانون ادھکتر جاتی وادی رہے، جن کو الگ الگ روپوں میں مسلمانوں کے ورودھ لاگو کر دیا گیا۔ امریکہ میں 9/11 کی گھٹنا کے بعد ویوہارک روپ سے میڈیا اور پشچمی دیشوں کی سرکاروں نے آتنکواد سے مقابلے کی آڑ میں اسلاموفوبیا کی نیتی اپنائی۔ بش سرکار نے تو اسی بہانے افغانستان اور عراق پر چڑھائی کر دی۔ بش پرشاسن کی یدونمادی نیتیوں کا یورپی دیشوں دوارا سمرتھن کرنے سے آتنکوادی کاروائیوں میں کئی گنا وردھی ہو گئی۔ ان کاروائیوں کا نشانہ ادھکانش مسلمان ہی بنے۔
حالانکہ اسی بیچ یورپی دیشوں اور وہاں کی میڈیا کی اسلام ورودی نیتیاں بھی سپشٹ ہو جاتی ہیں۔ یورپ میں ودیشی ملک کا اور اسلام کا ورودھ تو اب دکشن پنتھیوں کی پہچان بن چکا ہے۔ اس وچار دھارا کے مطابق ودیشیوں کا ارتھ ہے پشچمی مولیوں اور وشواسوں سے ٹکراؤ۔ ودیشیوں کا ورودھ کبھی قانونی روپ سے ہوتا ہے تو کبھی کھل کر ہنسا کا سہارا لے کر۔ اس وچار دھارا کے تحت نہ کیول ودیشیوں کو بلکہ ان کی دھارناؤں اور ان کے سدھانتوں کو بھی نشانہ بنایا جاتا ہے۔ یورپی اتیوادی اسلامی شکشاؤں اور یورپی شکشاؤں کے بیچ ٹکراؤ کی بات کرتے ہیں۔ تو دوستو کاریکرم کا سمے یہیں پر سماپت ہوتا ہے، انومتی دیجیے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ شروتاؤ، آپ ہمارے پرسارن کو شارٹ ویو میں 25 میٹر بینڈ برابر 11,860 کلو ہرٹز پر سن رہے ہیں۔ ہم آشا کرتے ہیں کہ ہمارا پریاس آپ کو پسند آیا ہوگا۔ کاریکرموں کے بارے میں اپنے وچاروں اور پرتکریاؤں سے ہمیں اوش اوگت کرواتے رہیے۔ ہمارا واٹس اپ نمبر ہے 0098-9035065492۔ تو اگلی سبھا تک کے لیے ہمیں اجازت دیجیے، خدا حافظ۔
بسم اللہ الرحمن الرحیم۔ یہ تہران ہے، اسلامی جمہوریہ ایران کی آواز۔